सुदूरपश्चिमको विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै मोबाइल र अनलाइन श्रोताको साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सीताराम ओझाको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। धनगढ़का युवकको हत्यामा संलग्नलाई उम्काउने प्रयास भइरहेको पीड़ित परिवारको आरोप। सत्य तथ्य सार्वजनिकको माग गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग। पर्सिदेखि कैलाली बन्दको घोषणा। धनगढ़ी उपमहानगरपालिकाका विभिन्न वडामा उपभोक्ता समिति गठन गर्दा जनप्रतिनिधिले विभेद गरेको आरोप। आफू निकटका व्यक्तिसँग लेनदेनमा सहज हुने भएकाले सूचना समेत प्रवाह नगरेको गुनासो। दिनेश खबर। कर्मीमाथि यौन दुर्व्यवहार कुटपिट गर्ने कञ्चनपुरका केदार विष्ट पक्राउ परेनन्। सम्पर्कमै रहेका विष्टलाई नेकपाका स्थानीय नेता र प्रहरीले संरक्षण दिँदै सीमा कटाए। र खेलकुदका ठूला प्रतियोगिता आयोजना हुन थालेपछि धनगढी खेलकुदको हब बन्दै खेलको माध्यमबाट सुदूरपश्चिममा पर्यटक भित्राउने लक्ष्य। एनपिएलमा हिमालयन व्हाइट हाउस र लिटिल बुद्ध सेमी फाइनलमा। धनगढीका युवकको हत्यामा संलग्नलाई उम्काउने प्रयास भइरहेको भन्दै घटनाको सत्य तथ्य पत्ता लगाएर न्याय दिन पीडित परिवारले माग गरेका छन्। उनीहरूले हत्या गरिएको अवस्थामा पनि घटनामा संलग्न भएकाहरूलाई बचाउने चलखेल भएको भन्दै दोषीलाई कारवाही र आफूहरूलाई न्यायको माग गरेका हुन्। घटना अन्त्य मोड्ने प्रयास भइरहेको भन्दै विजय थापा न्यायिक सङ्घर्ष समिति गठन गरेर आन्दोलनको समेत घोषणा गरिएको छ। पर्सि दिउँसोदेखि अनिश्चितकालीन कैलाली बन्दको घोषणा गरिएको हो। सहकर्मी रोशन भट्टको रिपोर्ट।
प्रदेशको अस्थायी राजधानी धनगढीमा युवकको हत्या प्रकरणमा पीडितले दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गरेका छन्। प्रदेश प्रमुखको कार्यालय नजिकै धनगढी उपमहानगरपालिका वडा नम्बर 4 स्थित नास्ट कलेज अगाडि स्थानीय विजय थापाको हत्या भएको थियो। थापाकी आमा सीता थापाले शनिबार किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले अनुसन्धानमा ध्यान नपुगाएको भन्दै संलग्नलाई कारवाही र आफूलाई न्याय चाहिएको बताउनुहुन्छ।
गर्भवती छ बुहारी, त्यही छोराले मलाई अहिलेसम्म घमाएर खुवाउने त्यही एउटा घरको खम्बा त्यही थियो मेरो सन्तानको नाममा। र यिनीहरूले यो न्याय मलाई दिलाउनु पर्यो, त्यो हत्यारालाई ल्याउनु पर्यो, पक्रिनु पर्यो, न्याय नदिइन् जेलसम्म म त्यो लास मेरो छोराको लास चाहे 5 वर्ष होस् चाहे 2 वर्ष होस् चाहे 1 वर्ष हो म निकाल्दै निकाल्दैन, मलाई न्याय दिलाएरै छोड्नु पर्छ।
जिल्ला प्रहरी कार्यालय कैलालीको परिसरमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले दोषीलाई कारवाहीको माग गरेका छन्। विजय थापा न्यायिक सङ्घर्ष समिति गठन गर्दै उनीहरूले घटनालाई मोड्ने प्रयास भइरहेको भन्दै आन्दोलनको घोषणा समेत गरेका छन्। स्थानीय धनबहादुर सिंह।
त्यो होटलको साहुलाई थाहा थियो होला नि, एकजना मान्छे सबै ग्रुपमा मरिरहेको भनेपछि एकजना भन्दा बाहेक अरू कसैलाई पनि लिएको छैन, अहिलेसम्म आज 3 दिन भइसक्यो।
उनीहरूले घटनास्थलबाट 2 मोबाइल र सिमको कल डिटेल लुकाएको, घटनाको मुचुल्कामा धेरै कुराहरू लुकाएको र अहिले आएर प्रहरीले अनुसन्धानमा गम्भीरता नदेखाएको न्यायिक सङ्घर्ष समितिको आरोप छ। समितिका सदस्य देवराज जोशी।
हामीलाई चाहिएको न्याय हो, 30 गते राति यो घटना हो। त्यो घटना कस्तो थियो भने हत्याकाण्ड भइरहेको थियो, हत्या हुँदा हुँदै लासलाई तानिरहेको अवस्थामा अभियुक्तलाई प्रहरीले पक्रेर भित्र थुनामा राखेको छ। हामीले एउटा हामी मास भएर आएर सोद्धा, डिएसपी साहबलाई सोद्धा, तपाईँहरू कहाँसम्म पुग्नु भएको छ त, हामीले अब के गर्ने, कसरी हामीले न्याय पाउने भन्ने बेलामा उहाँहरूले अनुसन्धानकै क्रममा छ, कति गहिरो अनुसन्धान हुन्छ, कति लामो हुन जान्छ यो भन्ने क्रममा उहाँहरूले त्यो टाइम पनि कुनै सीमा दिनु भएन।
आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार चौराहादेखि जिल्ला प्रशासन कार्यालयमा पुगेर धरना दिइनेछ। मंगलबार दिउँसो 12 बजेदेखि अनिश्चितकालीन कैलाली बन्द घोषणा गरिएको छ। बाँकी आन्दोलनका कार्यक्रम त्यसपछि तय हुने बताउँदै विजय थापा न्यायिक सङ्घर्ष समितिका सदस्य जनकराज अवस्थी।
अब यहाँ के भयो, निर्मल पन्तको केस भयो नि त, खै त अहिलेसम्म टुङ्ग्यो, ओम पन्तको हत्याकाण्ड हेर्नुहोस् कति वर्ष भयो, खै त टुङ्गेको, त्यस्तै यो पनि नहोस् भनेर हामीले न्यायिक समिति सङ्घर्ष समिति बनाएर हामी चाहिँ एकदम आन्दोलनका कार्यक्रमहरू तय गरेका छौँ। भोलि 12 बजेदेखि हामीले चौराहादेखि जिल्ला प्रशासन धरना कार्यक्रम छ, शान्तिपूर्ण र्याली सही, पछि 12 बजेदेखि अनिश्चितकालीन हडताल, यहाँ कुनै पनि गाडी घोडा चल्न पाउँदैन, सरकारी स्कुल चल्न पाउँछ, स्कुलको गाडी चल्न पाउँछ, एम्बुलेन्स चल्न पाउँछ र पुलिस प्रशासनको गाडी चल्न पाउँछ, कुनै पनि सरकारी गाडी चल्न पाउँदैन, पुलिस प्रशासनको गाडी बाहेक अरू गाडी देख्यो भने हामीले त्यही कारवाही गर्छ, त्यही तोडफोड हुन्छ।
शुक्रबार भएको घटनापछि शनिबार मृतक विजय थापाकी आमा सीता थापाले जिल्ला प्रहरी कार्यालय कैलालीमा धनगढी उपमहानगरपालिका वडा नम्बर 4 आशिष सेठी विरुद्ध कर्तव्य ज्यान मुद्दा जाहेरी दर्ता गराउनु भएको थियो। रक्ताममै युवकलाई घिसार्दै लगिरहेका भएका बेला सेठीलाई प्रहरीले शुक्रबार राति नै पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सेठीलाई आइतबार 7 दिन थुनामा राख्ने म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी हरिबहादुर ओली,
हामीले पक्राउ गरेको व्यक्तिलाई अदालतबाट कठोर जान मुद्दामा म्याद थप गरेका छौँ। अब यसको थप अनुसन्धान भइरहेको छ, वरपर देख्ने मान्छेहरूसँग बुझ्ने काम पनि भइरहेको छ, त्यो लगायत अन्य वैज्ञानिक परीक्षणहरूदेखि लिएर यसको सूक्ष्म रूपमा अनुसन्धान भइरहेको छ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि रोशन भट्ट, धनगढी।
18 दिनदेखि सेती नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान आज बेलुका मृत अवस्थामा फेला परेका छन्। गत कार्तिक 15 गते बझाङको जिल्ला कारागार पछाडि सेती नदीबाट बगेर बेपत्ता भएका राजेन्द्र बुढाको शव आज भेटिएको स्थानीयले माछाका लागि पासो थाम्न जाँदा शव देखेपछि प्रहरीलाई खबर गरेर प्रहरी उद्धारमा जुटेको थियो। प्रहरी तैरिरहेको ठाउँमा नपुग्दै बगेर खोचा भन्ने ठाउँमा पुगेको थियो। प्रहरीले खोचाबाट शवलाई उद्धार गरेर पोस्टमार्टमका लागि अस्पताल पुर्याएको छ। यसअघि बेपत्ता भएको 4 दिनपछि गत कार्तिक 18 गते शव निकाल्न गोताखोर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलले प्रयास गरे पनि नदीको गहिरो र बहाव उच्च भएका कारणले उद्धार गर्न नसकिएको जनाइएको छ। सडक सञ्जालले नजोडिएको दार्चुलाको अपिहिमाल गाउँपालिकाको भविष्यमा जलविद्युतको भण्डारणको रूपमा चिनिँदैछ। चमेलिया नदीको उद्गम स्थान रहेको अपिहिमाल गाउँपालिका जलविद्युतबाट गाउँपालिका चिनाउने तयारीमा लागेको छ। आगामी चैतभित्र अपि गाउँपालिकाको वडा नम्बर 5 मकरी गाडसम्म सडक पहुँच पुग्दैछ। सो क्षेत्रमा 2019 भित्रै विद्युत निकाल्ने गरी मकरी गाड हाइड्रो पावर प्लान्टले 10 मेगावाट विद्युत उत्पादन गर्ने तयारी थालेको छ। विद्युत उत्पादनका लागि आवश्यक तयारी भइसकेको हाइड्रो पावरका उपकार्यकारी निर्देशक करण बहादुर चन्दले बताउनु भयो। मकरी गाडमा उत्पादन हुने विद्युतका लागि सो क्षेत्रका 2 परिवारले मुआवजा पाइसकेका छन्। निजी क्षेत्रबाट निर्माण हुन लागेको मकरी गाड जलविद्युत आयोजनाको लागि 2.5 अर्ब रुपियाँ लागत अनुमान गरिएको छ। यसै गरी मङ्सिरबाट पिमाल गाउँपालिका वडा नम्बर 3 घट्टे खोलामा 100 किलोवाट क्षमताको विद्युत उत्पादन सुरु हुँदैछ। वैकल्पिक ऊर्जा प्रबन्धन केन्द्र, गाउँपालिका र विभिन्न निकायको सहयोगमा विद्युतको लागि टेन्डर भएर सम्झौता भइसकेको छ। सो विद्युत महाशक्ति इन्जिनियरिङ प्रणालीसँग 3.42 करोड रुपियाँमा सम्झौता भएको हो। यसै गरी वडा नम्बर 3 कै कटेली गाड खोलामा 10 किलोवाट विद्युत उत्पादन तयारी थालिएको छ। अपिमाल गाउँपालिकाको वडा नम्बर 6 मज्जे खोलामा 100 किलोवाट विद्युत निकाल्न टेन्डर भएको छ। जलस्रोतको भण्डारकै रूपमा रहेको गाउँपालिकाले 5 वर्षभित्र पुरै गाउँपालिकाका खोलाबाट विद्युत उत्पादनका लागि प्रक्रिया एवं पहल भइरहेको गाउँपालिका अध्यक्ष मन्यालले बताउनुभयो। दिनेश खबरमा अब एकैछिन ब्रेक फालो। ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले विकास निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा विवृत गरेको आरोप लागेको छ। उपभोक्ता समितिहरू भ्रष्टाचार गर्न सिकाउने पाठशालाका रूपमा विकास भइरहेका बेला जनप्रतिनिधिले आर्थिक लेनदेनमा सहज हुने भन्दै पार्टी निकटका व्यक्तिलाई मात्रै उपभोक्ता समितिमा राख्ने गरेको गुनासो आएको छ। चालु आर्थिक वर्षका योजना कार्यान्वयन गर्नका लागि उपभोक्ता समिति धमाधम गठन भइरहे पनि जनतालाई सूचना समेत नदिएको गुनासो आएको छ। सहकर्मी जनक विष्टको रिपोर्ट।
विकास बजेटको 1 करोड रकमसम्मका योजनाहरू उपभोक्ता समितिबाट निर्माण गर्न पाउने अधिकार स्थानीय तहलाई भएपछि समिति गठन गर्दा जनप्रतिनिधि निकटका व्यक्तिकै हालीमुहाली भएको हो। अधिकारको दुरुपयोग गर्दै जनप्रतिनिधिले आफू निकटका व्यक्तिलाई समितिमा राख्ने र भ्रष्टाचार गर्न सिकाउने गरेका छन्। विकास निर्माणमा सबैको चासो र चिन्ता हुनुपर्ने भए पनि उपभोक्ता समितिमा भने जनप्रतिनिधिले चाहेका व्यक्ति मात्रै हुने गरेका छन्। धनगढीका लक्ष्मी चौधरी र जयन्ती रोकाया।
बजेट पर्दाखेरि अहिले हाम्रो वार्ड अध्यक्षले के भन्नुभयो, खेलदारको नाममा ट्यान्डर पार्दैछौँ भन्नुभयो। तिमी 18 महिना हामी घुरा नदी मुना नदीमा श्रमदान गर्यौँ, केही पनि मिलेन। बलुवा बोक्यौँ टाउकोमा, पारीबाट वारी ल्याए, त्यही पनि अब अलिअलि बजेट पर्दाखेरि त्यो
एक दिन पनि हेर्नु भएन। मेयर साहब भन्नु न के अरे, हामीले तटबन्धन गर्यौँ, हेर्नुहोस् हामीले वारीदेखि पारी त्यति पानी तरेर हामीले कट्टा भोग्दाखेरि एक दिन पनि वडा अध्यक्ष हेर्न जानु भएन। तर अलिकति पनि हामीले त्यो उसबाट जलुतोनबाट हामीलाई बजेट आएको थियो, त्यो बजेटको लागि
गाउँमा विकास निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा पूर्व सूचना प्रकाशन गर्नुपर्ने हुन्छ, तर त्यो भएको छैन। धेरै क्षेत्रमा सूचना समेत प्रकाशन नगरी विकास निर्माणका लागि उपभोक्ता समितिहरू गठन भइरहेका छन्। जनप्रतिनिधिहरूले आफू निकटका व्यक्तिलाई उपभोक्ता समितिमा नराखे भ्रष्टाचार गर्न नपाइने भएकाले निकटका व्यक्ति र नातागोतालाई मात्र उपभोक्ता समितिमा समेट्ने गरेको आरोप लागेको छ। धनगढी उपमहानगरपालिका 14 का हर्कबहादुर घिमिरे र वडा नम्बर 18 का लक्ष्मी देवकोटा।
उपभोक्ता समिति गठन गर्दाखेरि सबै जनतालाई जानकारी गराएको छु भन्नुभयो, तर अहिलेसम्म कहाँ कहाँ उपभोक्ता समिति गठन गर्नुभयो मैले थाहा पाएको छैन।
जति पनि योजनाहरू हुन्छन् र त्यसको कुनै एउटा निर्माण समिति गठन गर्नुपर्नेमा सूचनाको हकबाट यहाँका जनसमुदायहरू एकदमै वञ्चित छन्। के कारणले हो?
सडक, ग्राभेल, कलवर निर्माण, नदी कटान, तटबन्धन, मन्दिर निर्माण, विद्यालयका भवन निर्माण, खानेपानी तथा कुलो निर्माण जस्ता काम उपभोक्ता समितिबाट हुने गरेका छन्। उपभोक्ता समितिहरूले काम नै नगरी भुक्तानी लिने, काम अलपत्र पार्ने, कमिसनमा कमसल गुणस्तरको सामग्री प्रयोग गर्ने, समितिका अन्य पदाधिकारी तथा कामदारको कृत्य तथा नक्कली हस्ताक्षर गरी रकम लिने जस्ता अनियमितता उपभोक्ता समितिहरूमा बढ्दै गइरहेका छन्। तर गाउँका जनतामा आर्थिक चेतना कम हुने भएकाले जनप्रतिनिधिले उपभोक्ता समितिलाई कागजी रूपमा भ्रष्टाचार सिकाएर पठाउने गरेका छन्। अहिले धमाधम उपभोक्ता समिति गठन भइरहेका छन्। राजनैतिक दलका नेताहरूको संरक्षण, सम्वर्धन र दलीय पहुँचका आधारमा गठन हुने उपभोक्ता समितिको गतिविधि अपारदर्शी हुने गरेको पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर 14 का वडा अध्यक्ष राम बजारी चौधरीको भनाइ भने यस्तो छ।
मेरो 14 नम्बर वडामा जुन हाम्रो प्राय स्तरीय योजनाहरू हुन्छन् ती सबै योजनाहरू मैले उपभोक्ता समिति गठन गरेर नै
स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि 2074 उपभोक्ता समितिमा राजनीतिक दलका पदाधिकारी बस्न नपाइने व्यवस्था भए पनि उपभोक्ता समितिमा दलका नेता कार्यकर्ताकै हाली मुहाली हुने गरेको हो। दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी।
अब बाँकी खबर। धनगढीमा जारी तेस्रो निस्ट कलेज लिटिल प्राउड प्रिमियर लिगमा काठमाडौँको हिमालयन व्हाइट हाउस र कञ्चनपुरको लिटिल बुद्ध सेमी फाइनलमा प्रवेश गरेका छन्। आज खेलमा जित निकाल्दै दुवै टिमले अन्तिम 4 मा स्थान सुरक्षित गरेका हुन्। दुई टिम सेमी फाइनलमा गएसँगै सेमी फाइनल समीकरण पूरा भएको छ। आजको पहिलो खेलमा लिटिल बुद्धले मोक्षदा स्कुल काठमाडौँमाथि 82 रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्ति पाएको लिटिल बुद्धले 20 ओभरमा 7 विकेट गुमाउँदै 178 रन बनाए। उसका लागि रोशन साउँ र सुशील खड्काले 46 रन बनाए। हेमन्त कार्कीले 30, नारायण जोशीले 18 र हेमन्त धामीले 16 रन बनाए। मोक्षदाका लागि सुबोध प्रसाद ढुङ्गेलले 3, विपिन खत्री र रोशन पुलामी मगरले 1-1 विकेट लिए। 189 रनको लक्ष्य पछ्याउँदै जफाफी ब्याटिङमा उत्रेको मोक्षदा काठमाडौँले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 81 रन मात्रै बनाउन सक्यो। उसका लागि ब्याटिङमा सन्दीप विष्टले 34, रोशन पुलामी मगरले अभिजित 25 रन बनाए पनि टिमलाई जिताउन सकेनन्। बलिङमा लिटिल बुद्धका विवेक यादव र रोचक अयरले 2-2 विकेट, हेमन्त धामी र हेमन्त कार्कीले 1-1 विकेट लिए। लिटिल बुद्धका हेमन्त कार्की म्यान अफ द म्याच भए। यसैगरी लिग चरणको अन्तिम खेलमा हिमालयन व्हाइट हाउस काठमाडौँले कैलाली मोडेल स्कुलमाथि 110 रनको फराकिलो जित निकालेको छ। उत्कृष्ट ब्याटिङ र बलिङ गर्दै फराकिलो जित निकालेको हिमालयन सेमी फाइनलमा पुगेको छ भने पराजित कैलाली मोडेल प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको हिमालयन व्हाइट हाउसले 20 ओभरमा 6 विकेट गुमाउँदै 179 रन बनायो। हिमालयनका लागि ब्याटिङमा अङ्कित सुवेदीले 43 बलमा 10 ओगा र 2 छक्का सहित 76, फिरदोस अन्सारीले अभिजित 32, अमित यादवले 16 र रमेश भट्ट र सञ्जय श्रेष्ठले 13-13 रन बनायो। कैलाली मोडेलका कैलाश खत्रीले 3, अजय विष्ट र सुबोधले 1-1 विकेट लिए। हिमालयनले जितका लागि दिएको 180 रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको कैलाली मोडेलले 20 ओभरमा 9 विकेट गुमाउँदै 69 रन मात्रै बनाउन सक्यो। कैलाली मोडेलका लागि ब्याटिङमा सुबोधले मात्रै दोहोरो अङ्कको स्कोर बनाउन सके। सुबोधले 11 रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले अपेक्षित ब्याटिङ प्रदर्शन गर्न सकेनन्। हिमालयनका फिरदोस अन्सारी, अमृत सिंह र सुशान्त सिंहले 2-2 विकेट लिए। हिमालयनका अङ्कित सुवेदी म्यान अफ द म्याच भए। प्रतियोगिता अन्तर्गत लिग चरणको समीकरण पूरा भएको छ। लिग चरणमा सहभागी समूह विजेता बन्दै सिद्धार्थ शिशोधन कैलाली, लिटिल फ्लावर स्कुल धनगढी, लिटिल बुद्ध एकेडेमी कञ्चनपुर, हिमालयन व्हाइट हाउस सेमी फाइनल प्रवेश गरेका छन्। प्रतियोगिता अन्तर्गत भोलि सेमी फाइनलका खेल हुनेछन् भने पर्सि फाइनलका खेल हुनेछन्। उता दार्चुलाको शैली शिखर नगरपालिकाको गोकुलेश्वरमा जय नेपाल खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ। अपी चौलानी सेर्जनशील युवा क्लब महाकाली नगरपालिका दार्चुलाको आयोजनामा पहिलोपटक जय नेपाल खुल्ला क्रिकेट प्रतियोगिता आयोजना भएको हो। प्रतियोगितामा दार्चुलाका 9 तथा बैतडीका 4 टिमले सहभागिता जनाएका छन्। दिनेश खबर कर्मीमाथि कञ्चनपुरमा यौन दुर्व्यवहार र कुटपिट गर्ने केदार भनिने केशव विष्टको समूहलाई प्रहरीले अझै पक्राउ गरेको छैन। गत कार्तिक 20 गते दिनेश कवरकी समाचार संयोजक आर्जु हमालमाथि यौन दुर्व्यवहार र संवाददाता जनक विष्टमाथि कुटपिट गर्ने केदार विष्ट सहितका छ जना विरुद्ध कार्तिक 21 गते नै कञ्चनपुर प्रहरीमा उजुरी दर्ता गरिए पनि प्रहरीले उनलाई पक्राउ नगरेको हो। यसअघि पनि आपराधिक गतिविधिमा पटक पटक संलग्न हुँदै आएका विष्टलाई नेकपाका स्थानीय नेता र प्रहरी प्रशासनले नै संरक्षण दिँदै सीमा कटाएका छन्। घटना भएको केही दिनसम्म सम्पर्कमै रहेका विष्टलाई पक्राउ नगरी संरक्षण दिएर सीमा कटाएको प्रहरी प्रशासन अहिले उनको खोजी तीव्र पारेको नाटक मञ्चन गरिरहेको छ। सुनौ सहकर्मी कमल साउदको रिपोर्ट।
गत कार्तिक 20 गते अधिकार कर्मी शारदा चन्दको मेरो कथा र भामकिनी धामको रिपोर्टिङ सकेर फर्किँदै गर्दा कञ्चनपुरको दैजी र गुलोरियामा दिनेश खबरकर्मी द्वय आर्जु हमाल र जनक विष्टमाथि यौन दुर्व्यवहार र कुटपिट गर्ने केदार विष्टको समूहलाई प्रहरीले पक्राउ नगरेको हो। उनीहरू विरुद्ध कार्तिक 21 गते नै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणी उद्योग र कुटपिट उद्योगमा मुद्दा दर्ता गरिएको थियो। घटना भएको एक हप्तासम्म पीडित र प्रहरीको सम्पर्कमै रहेका केदार विष्ट भारततिर भागेकाले पक्राउ गर्न नसकिएको प्रहरीले दावी गर्दै आएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक धर्मराज जोशी,
यस एरियामा हिजो पनि गएको, उनीहरू चाहिँ अहिले इन्डियातिर गएको भन्ने खालको खबर आएको छ गाउँघरबाट चाहिँ। यस्तो सर, अब यो हाम्रो लोकेसनमा भएको भए नसक्ने भन्ने कुरा हुन्छ, तपाईँले यसमा शङ्का नै गर्नुहोस् होइन।
पीडितले जिल्ला प्रहरीमा मुद्दा दर्ता गरेकै दिन पनि केदार विष्ट बेतकोट नगरपालिका 1 को चम्पापुर स्थित आफ्नै घरमा रहेको खुलेको छ। प्रहरी निरीक्षक जोशीले दैजी प्रहरी बेटलाई टेलिफोन गर्दै विष्टमाथि निगरानी बढाउन भनेका थिए। कार्तिक 25 गते कुटपिटमा परेका दिनेश एफएम का संवाददाता जनक विष्टलाई टेलिफोन गर्दै केदार विष्टले आफूले गल्ती गरेकाले मिलाइदिन आग्रह गरेका थिए। सोही दिन विष्टले प्रहरीलाई उक्त नम्बर टिपाएका थिए, तर अहिले प्रहरीले विष्टले 2-3 नम्बर चलाउने गरेको भन्दै फोन ट्याग गर्न नसकिएको बहाना गरिरहेको छ।
अहिलेसम्म त्यो मान्छेको चाहिँ लोकेसनै कतै पनि भएन सर। त्यसको नम्बरहरूको सिडिआरमा आएको छ सर, त्यसले प्रयोग गर्ने नम्बरहरूको, तर त्यसको नम्बरको पनि ठेगाना रहेछ कि यति नम्बर चलाउँदो रहेछ भन्ने कुरा। त्यस पहिले उसले प्रयोग गर्ने नम्बरहरू हामीले सिडिआरको लागि पठाइसकेका छौँ, के अरे हाम्रो अभिभावकले पठाइसकेका छैन, पछि नम्बर टेस्ट गर्ने भएको छ। अहिले सत्तरी गाउँमा बुझ्दाखेरि इन्डियातिर भागेको भन्ने खालको जानकारी आएको छ।
यौन दुर्व्यवहार गर्ने विष्ट लगायतका 6 तत्कालै पक्राउ गर्न सकिने हुँदाहुँदै पनि स्थानीय नेकपाका नेताको दबावमा परेर प्रहरीले घटनाप्रति चासो नदेखाएको हो। विष्ट विगतमा पनि पटक पटक अपराधी क्रियाकलापमा संलग्न भएको खुल्न आएको छ। विष्टले 2068 सालमा चोरी डकैती मुद्दा र 2069 सालमा हातहतियार खर्कजना मुद्दामा जेल सजाय भोगिसकेको प्रहरीले जनाएको छ। त्यसपछि 2068 कार्तिक, 2071 सालको साउन र 2071 असोजमा विष्ट विरुद्ध यौन दुर्व्यवहार, कुटपिट, गाली गलौज लगायतका विभिन्न सार्वजनिक अपराधमा संलग्न भएको भन्दै मुद्दा परेका थिए।
टिआरएस रेकर्डमा हजुरको जो 68/4/3 गते चोरी मुद्दा एउटा, त्योभन्दा अगाडि एउटा 68/3/29 गते सार्वजनिक अपराध भनेको छ। अब यो भित्र चाहिँ टिआरएसमा देखाउँदा नि हजुरको 68/7/6 गते चाहिँ फेरि सार्वजनिक भएको, त्यो अर्को 71/4/24 सार्वजनिक फेरि दर्ता भएको, अर्को 71/6/9 गते फेरि सार्वजनिक छ एउटा।
स्थानीयका अनुसार केदार विष्टले त्यसपछि पनि आपराधिक हरकत गर्दै आएको, तर नेकपाका नेताले प्रहरीमा मुद्दा दर्ता नगर्न दबाब दिँदा उनीहरूले उन्मुक्ति पाउँदै आएका थिए। दिनेश एफएम कर्मीको मुद्दामा पनि नेकपाका केही नेताको दबाबमा परेर प्रहरीले संरक्षण दिँदै उनीहरूलाई सीमा पार गराएको स्रोतले जनाएको छ। तर कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतको भनाई यस्तो छ,
हामीले लगाइरहेको छ 1-2 केटाहरू त, त्यो कहिले उहाँ बेलौरी गयो भन्छन्, कहिले कता भन्छन्, फोन पनि युज गर्दैन रहेछ, अर्को अर्कै गर्छ क्या हो त्यो, त्यसले 3 नम्बर छ हामीसँग, त्यसको त्यो सम्पर्क भएको छैन, हामी लगाइरहेको छ त्यसलाई, अब मुद्दा दर्ता भएको छ त्यसलाई हाल्ने हो।
सुरुमा सम्पर्कमै रहँदा पनि पक्राउ गर्न नसकेको प्रहरीले केदार विष्ट फरार भएको र खोजीमा तीव्रता दिएको भन्दै नाटक मञ्चन गरिरहेको छ। दिनेश एफएम कर्मी द्वय आर्जु हमाल र जनक विष्टमाथि कार्तिक 20 गते केदार विष्टको समूहले कञ्चनपुरको दैजी र गुलोरियामा यौन व्यवहार कुटपिट गरेका थिए, तर प्रहरीले पक्राउ नगरेपछि विष्टको आपराधिक मानसिकतालाई थप बल पुगेको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद धनगढी।
तपाईँ सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। फेरि पनि एकैछिन ब्रेकको पालो, ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू, अब साप्ताहिक स्तम्भ सुन्दर पश्चिमको पालो।
सुन्दर
नमस्कार, साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ, म सीताराम ओझा। पछिल्ला केही वर्षदेखि धनगढीमा विभिन्न खेलका ठूला प्रतियोगिताहरू आयोजना हुन थालेका छन्। स्वदेशी र विदेशी खेलाडी तथा अफिसियलहरू यस क्षेत्रमा आउँदा पर्यटन प्रवर्धन भइरहेको छ। सुदूरपश्चिम सुन्दर छ भनेर अब चिनाइरहनु पर्दैन, तर खेल क्षेत्रको माध्यमले पर्यटनमा टेवा पुर्याइरहेको छ। साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा आज हामी यसै विषयमा चर्चा गर्नेछौ। विद्यालय स्तरीय देशकै सबैभन्दा बढी धनराशि भएको लिटिल फ्लावर प्रिमियर लिग सकिने सङ्गारमा पुगेको छ। यो प्रतियोगितामा कैलाली कञ्चनपुर बाहेकका चारवटा विद्यालयहरूले सहभागिता जनाए। धनगढी आसपासका धेरै ठाउँमा घुमफिर समेत गरे। कतिपयले आवश्यक परेका सामान किने त कतिले मन परेका चीज खाए। आगामी दिनमा सुदूरपश्चिम बाहिरका धेरै विद्यालयको सहभागिता गराउने लक्ष्य आयोजकले राखेको छ। यसले सुदूरपश्चिमको पर्यटन प्रवर्धनमा अझ टेवा पुग्ने बताउँदै संस्कार क्रिकेट एकाडेमीका अध्यक्ष रामचन्द्र शाही
प्रवर्धनमा ठुलो सहयोग हुँदछ, किनभने देशका विभिन्न सहरबाट विभिन्न टिमहरू आउने गर्दछन् र ती टिमहरू धेरै समय बस्ने गर्दछन्। बस्दाखेरि होटेलमा खर्च होला, अन्य खर्चहरू होला, त्यो भएर चाहिँ त्यो सँगसँगै खेलहरूले गर्दाखेरि आगामी दिनहरूमा पनि यसरी क्रिकेटको माहौलको लागि पनि पर्यटकहरू आउने भएर पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्छ।
लिटिल फ्लावर प्रिमियर लिग सकिए लगत्तै मङ्सिर 14 गतेदेखि धनगढीमा फारेस्ट पशुपति कप फुटबल प्रतियोगिता सुरु हुँदैछ। यसमा पनि देशका विभिन्न स्थानका क्लब र खेलाडीहरूले भाग लिँदैछन्। लगत्तै त्यसको एक महिनापछि देशकै सर्वाधिक धनराशिको खप्तल गोल्ड कप आयोजना हुनेछ। त्यसमा भुटान र भारतका क्लबका साथै नेपाली क्लबका पनि धेरै खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउनेछन्। अघिल्ला वर्षमा खेलाडीले धेरै ठाउँमा घुमफिर गरेकोले अबको संस्करणमा पनि त्यसले निरन्तरता पाउनेछ। फुटबल प्रतियोगिताको माध्यमले पर्यटन प्रवर्धनमा टेवा पुगिरहेको बताउँदै सुदूरपश्चिम 11 स्पोर्ट्स क्लबका महासचिव प्रकाश शाही
खप्तल गोल्ड कप जुन धनगढीमा आयोजना हुन्छ त्यसले सुदूरपश्चिमको पर्यटनमा एकदमै ठुलो भूमिका खेल्छ भन्ने मलाई लाग्छ। लगभग 300 जनाको हाराहारीमा बाह्य खेलाडीहरू धनगढीमा आउँछन्। होटल व्यवसायदेखि लिएर अन्य कपडा पसलहरूदेखि लिएर सम्पूर्ण व्यवसायहरूमा कारोबार हुने गर्दछ, जसले गर्दा अब आर्थिक कारोबारमा पनि एउटा ठुलो टेवा पुर्याउँछ। गत कालको संस्करणमा पनि खप्तल गोल्ड कपको काठमाडौँबाट आएको टिमहरू थियो, भुटानबाट आएको टिमहरू थियो, इन्डिया दिल्लीदेखि आएको टिमहरू थियो। उहाँहरूले चाहिँ दुधारा टाढामी पुल हेरेर जानुभयो, कर्णाली पुल हेर्नुभयो। उहाँहरूले सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र सुदावरी धाम पनि उहाँहरूले एउटा भिजिट गर्नुभयो। यसले के हुन्छ भन्दाखेरि अब सुदूरपश्चिमका जुन पर्यटकीय क्षेत्रहरू छन् यसको पनि एकदमै व्यापक प्रचार प्रसार हुन्छ जस्तो लाग्छ मलाई। त्यही भएर यस्ता खालका प्रतियोगिताहरू टुर्नामेन्टहरूले गर्दा सुदूरपश्चिमको आर्थिक तथा पर्यटन क्षेत्रमा चाहिँ ठुलो योगदान पुर्याउँछ जस्तो लाग्छ।
देशकै चर्चित धनगढी प्रिमियर लिगको पनि मिति घोषणा भएको छ। रुसलानसँग 1,10,00,000 मुख्य प्रायोजन सम्झौता भएसँगै माघ 19 गतेदेखि प्रतियोगिता खेल्न विभिन्न टोलीहरू धनगढी आउनेछन्। विदेशी खेलाडी पनि प्रतियोगिता खेल्न आउने हुँदा उनीहरूको माध्यमले यस क्षेत्रको पर्यटन प्रवर्धन भइरहेको छ। विभिन्न समयमा हुने खेलकुद प्रतियोगिताले सबै क्षेत्रलाई फाइदा पुगेको बताउँदै धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुभाष शाही
तयारी एकदम व्यापक रूपमा गरिरहेका छौँ। टुर्नामेन्टको डेट पनि हामीले अनाउन्स गरिसकेका छौँ, माघ 19 फागुन 4 गतेसम्म। र यसपालि प्रस्तावित थपला अन्तर्राष्ट्रिय रङ्ग खेलाउन गर्ने प्रयत्न गर्दैछौँ। र अहिले एकदमै भनौँ न टुरिज्म प्रमोसनको लागि, ओभर सुदूरपश्चिमको प्रमोसनको लागि आर्थिक गतिविधिको लागि ठुलो कन्ट्रिब्युसन गर्छ। र थुप्रै मात्रामा विदेशबाट पनि खेलाडीहरू आउँदै हुनुहुन्छ, देशभरिबाट खेलाडीहरू आउँदै हुनुहुन्छ, र दर्शक पनि देश विदेशबाट आउने तयारी गर्दै हुनुहुन्छ। त्यसले गर्दा स्पोन्सरबाट आउने पैसाहरू पनि सुदूरपश्चिमका होटलहरू र विभिन्न एक्टिभिटीहरूमा खर्च हुने हुँदा ठुलो यसले कन्ट्रिब्युसन गर्छ।
कुनै समय विरलै हुने विभिन्न ठुला खेलकुदका प्रतियोगिताहरू आयोजना हुन थालेपछि धनगढी खेलकुदको हब बन्दै गएको छ। विभिन्न खेल त्यसमा पनि फुटबल र क्रिकेटका धेरै प्रतियोगिताहरू आयोजना हुन थालेपछि खेलको माध्यमले सुदूरपश्चिमको पर्यटनमा टेवा पुगिरहेकोमा दुईमत छैन। हवस् त, साप्ताहिक स्तम्भ सुन्दर पश्चिम सकियो, अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार। र जाँदा जाँदै नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीको भण्डारण क्षमता नबढाएसम्म पेट्रोलियम पदार्थको अभाव कायमै रहेको छ। ट्याङ्करमा लागेको सिन्डिकेटका कारण उपभोक्ताहरू लगातार केही दिनदेखि दुःख भोग्न बाध्य छन्। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपल्ट। धनगढीका युवकको हत्यामा संलग्नलाई उम्काउने प्रयास भइरहेको पीडित परिवारको आरोप, सत्य तथ्य सार्वजनिक गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग, पर्सिदेखि कैलाली बन्दको घोषणा। धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा उपभोक्ता समिति गठन गर्दा जनप्रतिनिधिले विभेद गरेको आरोप, आफू निकटका व्यक्तिसँग लेनदेनमा सहज हुने भएकाले सूचना समेत पार्न गरेको गुनासो। दिनेश खबरकर्मीमाथि यौन दुर्व्यवहार कुटपिट गर्ने कञ्चनपुरका केदार विष्ट पक्राउ परेनन्। सम्पर्कमै रहेका विष्टलाई नेकपाका स्थानीय नेता र प्रहरीले सङ्गसँग दिँदै सीमा कटाए। र खेलकुदका ठुला प्रतियोगिता आयोजना हुन थालेपछि धनगढी खेलकुदको हब बन्दै खेलको माध्यमबाट सुदूरपश्चिममा पर्यटक भित्र्याउने लक्ष्य। एनपिएलमा हिमालयन व्हाइट हाउस र लिटिल बुद्ध सेमिफाइनलमा। हवस् त सुदूरपश्चिमको खबर सङ्गालो दिनेश खबर सकिएको छ। राति 10 बजे अर्को दिनेश खबर लिएर उपस्थित हुनेछौँ। नयाँ ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेको यो समाचार बुलेटिनबाट सीताराम ओझा बिदा हुन्छु र पाल पालको अपडेटका लागि दिनेश खबर .com लगइन गर्नुहोला। नमस्कार, शुभ साँझ।